نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تيسر وتمم بالخير. خود کو بہتر بنانے کے سلسلے میں آج ہمارا ٹاپک ہے دستک. دستک کیا ہے؟ نوک کرنا. ہر انسان کی زندگی میں کبھی نہ کبھی ضرور کوئی نوک ہوتی ہے. ہم سب کی زندگی کے دروازے پر کبھی نہ کبھی ایک دن دستک دیتا ہے. اس دستک میں پیغام ہوتا ہے ہماری زندگی کے رخ کی تبدیلی کا، خوشحالی کا، کامیابی کا اور ایک نئی شروعات کا. مگر ہم میں سے اکثر لوگوں کو اس دستک پہ دروازہ کھولنے جانا ذرا کٹھن دکھائی دیتا. امیجینیشن میں لائیں، جب باہر بیل بجتی ہے تو گھر میں سے ہر بندہ کیا کہتا ہے؟ تم جاؤ، تم جاؤ. شوہر چاہے گا بیوی کھولے، بیوی چاہے گی آپ جائیں، بچے کہیں گے تم جاؤ تم جاؤ. حالانکہ بعض دفعہ کیا ہوتا ہے کہ اس کے پیچھے ہمارے لیے خیر کا پیغام ہوتا ہے. ہم دستک کی آواز پر جھومنے کی بجائے تکلیف محسوس کرنی شروع کر دیتے ہیں، دستک کی آواز پہ کھلنے کی بجائے مرجھا جاتے ہیں، خوش ہونے کی بجائے سوگوار ہو جاتے ہیں، دستک کو خوش آمدید کہنے کی بجائے الوداعی موڈ میں آ جاتے ہیں، آگے بڑھ کر دستک کا استقبال کرنے کی بجائے اسے دروازے سے ہی فارغ کر دیتے ہیں. سوچیے کتنی بڑی ریالٹی ہے. جب زندگی میں کوئی نیا چیلنج آئے کہ جس میں آپ کو کچھ کام کرنا پڑے گا، جس میں آپ کو تھوڑی سی مشکل کرنی پڑے گی، مثلاً گھر کے باہر دستک ہوئی، آپ دیکھتے ہیں مہمان آ گیا، آپ کہتے ہیں اوہو اب مہمان کے لیے اٹھوں، پھر چائے بنانی پڑے گی، پینی پڑے گی، پھر یہ ہوگا، چلو بیٹھی رہتی ہوں، خود ہی چلا جائے. ہو سکتا ہے وہ مہمان آپ کے لیے کوئی اتنا بڑا گفٹ لایا ہو کہ جو آپ کی زندگی کے اندر خوشیاں لے آئے. تو مواقع جو ہوتے ہیں نا، اپرچونیٹیز جو ہوتی ہیں نا، یہ دستک ہوتی ہیں، نوکس. ہر انسان کی زندگی میں ہوتے رہتے ہیں ایسے نوکس، لیکن کئی لوگ دروازہ ہی نہیں کھولتے. کئی ایسے ہمیں آپشنس نظر آتے ہیں کہ جس کو اوکے کرنے کے بعد ہمیں وہ چیز ملے نہ ملے، نیا جوش، نئی ہمت اور نیا عزم مل جاتا ہے، لیکن ہم سستی کی وجہ سے بیٹھے ہی رہو، کچھ نہ ہی کرنا پڑے، بہت مشکل ہے، ان اچیویبل چیلنج ہے، ہم اٹھتے نہیں ہیں. اور وہ خوش قسمتی ہمارے ہاتھ سے نکل کر کسی اور کے ہاتھ میں چلی جاتی ہے. کس کے ہاتھ میں جاتی ہے؟ جو چیلنجز کو قبول کرنے کے لیے تیار ہوتا ہے، جو محنت کے لیے تیار ہے، جو قربانیاں دینے کو تیار ہے. مثلاً کورسز کی دعوت آئی، بہت ساروں کا دل کرتا ہے کریں. جب کوئی پروگرامز ہوتے ہیں، درس ہوتے ہیں لوکل، تو لوگ سبھی کہتے ہیں ہم نے کرنا ہے، ہمیں خواہش ہے، ہمیں شوق ہے، پریکٹیکلی آگے کیوں نہیں آتے؟ کیونکہ رسک سے ڈرتے ہیں. کل رات یہ اسکول بھرا ہوا تھا لوگوں سے نا، سب کے چہروں پہ یہی تھا کہ اب ضرور، اب ضرور. اور ایک ایک بندہ یہی کہتا ہے کرنا ضرور ہے، بس اب دعا کریں، اب دعا کریں ہمیں ہدایت مل جائے، اب میرے لیے دعا کریں کہ مجھے مشکل نہ لگے. لیکن کوئی آتے نہیں. کئی لوگوں کے وعدے ہوتے ہیں اب سے شروع، منڈے سے شروع، اگلے دن سے. پھر آپ پوچھیں کسی کا کوئی مسئلہ، کسی کا کوئی مسئلہ، لوگ ڈرتے ہیں. تو یاد رکھیے، جو چیلنجز ہوتے ہیں نا، یہ ہمیں زندہ کرتے ہیں، ہمت لاتے ہیں. آپ یہ کورس نہ کر رہے ہوتے تو اس وقت سو رہے ہوتے بستر پہ، لیٹے ہوتے. آپ گھر میں کوئی خوشی تھوڑی پاتے ہیں، خوشی تو آپ کو یہاں سے ملتی ہے. تو لہٰذا ہمیں اپنا انالیسس کرنا ہے کہ جب کوئی نئی اپرچونیٹی میری زندگی میں آتی ہے، دین کو سرو کرنے کی، انسانوں کی خدمت کی، اپنے جنت کے درجات کو بلند کرنے کی، تو کیا میں اس کا استقبال خوشی سے کرتی ہوں؟ کیا میں جھومنے کی بجائے تکلیف تو نہیں محسوس کرنے لگتی؟ کیا میں کھل جاتی ہوں یا مرجھا جاتی ہوں؟ کیا میں خوش ہوتی ہوں یا سوگوار ہو جاتی ہوں؟ کیا میں دستک کو یا اپرچونیٹی کو ویلکم کرنے کی بجائے اسے دروازے سے ہی فارغ تو نہیں کر دیتی، الوداع کے موڈ میں تو نہیں آتی؟ تو یاد رکھیے گا ایک بات، کہ اس زندگی ساز دستک کے ساتھ مہمان نوازی کا رویہ اختیار کرنے کی بجائے ہم پریشانی کی کیفیت میں کیوں چلے جاتے ہیں؟ یہ زندگی ساز دستک کون سی ہوتی ہے جو آپ کی زندگی بناتی ہے؟ وہ بھی تو ایک لمحہ تھا نا جب آپ نے کورس کو سائن اپ کیا تھا، اس وقت فائٹ کی ہوگی آپ نے خود سے، پھر سائن کرنے کے بعد بھی کئی بیچ میں باتیں آ چکی ہوں گی، फिर आप इंटरव्यू पे आने से घबरा रहे होंगे, फिर आप बुक्स लेने से घबरा रहे होंगे, फिर आप सुबह 9 बजे यहाँ पहुँचने पे घबरा रहे होंगे, लेकिन याद रखिए ये ज़िंदगी साज अपॉर्चुनिटी थी जिसको आपने अवेल कर लिया, और अभी तो आपको बिल्कुल अंदाज़ा ही नहीं है। आगे जाके आपको लगेगा कि ये मेरा ऑक्सीजन टैंक है। हैरत आपको इस बात पे होती है कि इतने साल मैं कुरान के बगैर ज़िंदा कैसे थी। ऑक्सीजन मास्क उतर जाए तो सांस उखड़ने लगता है ना। इसी तरह जब ये कुरान और इस इल्म का पानी हमसे दूर होता है तो यही कैफियत होती है। तो सोचिए कि हम इसको वेलकम करने की बजाय परेशान क्यों होते हैं। अपने ख्वाबों के आंगन में, मकासिद की दहलीज पर, यकीन की दस्तक पे हम दुखी क्यों हो जाते हैं। दरवाज़ा खोलने में पहल करने की बजाय हम किसी और से क्यों तवक्को करते हैं कि वो जाके दरवाज़ा खोल दे। कई दफ़ा हम अपनी नेमतें दूसरों को दे देते हैं, अपनी ब्लेसिंग दूसरों को दे देते हैं। और याद रखिए ज़िंदगी में दुनिया का एक असूल लिख लें, एक शख्स खोता है तो दूसरा पाता है। आप बाजी हारते हैं तो किसी और घर में उस दिन मुबारकबादें चलती हैं बाजी जीतने की। एक चीज़ आपके हाथ से निकल गई तो दूसरे के हाथ में आ जाएगी, कोई चीज़ खाली नहीं रहती। ये अब आपकी मेरी अपनी कोशिश है कि हमने किस यकीन के साथ किसी काम को करना है, और जो खोलेगा डोर वो ले लेगा फ़ायदा, आपका मेरा पड़ा रहेगा। दरवाज़ा आपका, दस्तक आपकी, दस्तक में छुपा पैगाम आपका, है ना आपका सब कुछ, तो फिर किसी और का इंतज़ार क्यों। सोचिए मेरी कॉज़ को कोई दूसरा क्यों ले जाए, मेरी खैर कोई दूसरा क्यों ले जाए, ये तो मेरी नेकी थी, कोई और क्यों ले गया। वक्त पे पहुंच के क्लास मैंने शुरू करनी थी, ये कोई और क्यों ले गया। आखिर तक रुकने की खूबी तो मुझे मिलनी थी, मैंने कैसे छीन दी। मैंने अव्वलून में शामिल होकर सबसे पहले क्लास में आके लब्बैक कहना था, लब्बैक जुलकाल पे मैं पीछे क्यों रह गई। वजह क्या है कि हम उस वक्त सुस्ती का शिकार हो जाते हैं जिस वक्त हमें चुस्ती की ज़रूरत होती है। शायद आपको दस्तक पसंद नहीं आई, शायद आप दस्तक के अंदर छुपे पैगाम को समझ नहीं पाते। दस्तक को धुतकारने की एक ही वजह हो सकती है, ये लिख लें, क्यों धुतकारेंगे, क्योंकि आप दस्तक को जहमत समझते हैं, इसे खुद के लिए तकलीफ़ का बायस जानते हैं। आप ये मानते हैं कि दस्तक में आपके लिए कुछ भी अच्छा नहीं है, तभी छोड़ते हैं ना, छोड़ो कोई और ले लेंगे, अगली बस ले लेंगे, अगली ट्रेन ले लेंगे। जब आपको ये यकीन होता है ना कि यही बस लेनी है, इसके बाद कोई बस मिलनी कोई नहीं, इसी गाड़ी में सवार होना है वरना अब कोई गाड़ी जानी कोई नहीं, तो फिर आप छोड़ते नहीं, आप कहते हैं हर कीमत पे ले के रहूँगा। फिर आप उसके लिए ताकत पा लेते हैं अपने अंदर। ज़िंदगी के दरवाजे पे ये दस्तक देने वाला ये दिन कभी भी तलू हो सकता है, और ये वो दिन है जब आपकी ज़िंदगी पहले की तरह नहीं रहेगी, बदल जाएगी, बेहतर हो जाएगी, समर जाएगी। मत सोचिए जो बनना था बन गए, अब कोई नई अपॉर्चुनिटी आपके दरवाज़े पे नहीं आएगी, नहीं, बहुत सारे मौके आएंगे। बहुत से कामयाब लोगों से बात करने के बाद क्या बात पता चलती है कि एक दिन इनकी ज़िंदगी में ऐसा आया जिसके बाद सब कुछ बदल गया, कुछ भी पहले जैसा नहीं था। क्योंकि हर शख्स की ज़िंदगी में एक दिन आता है जब इसकी ज़िंदगी बदल जाती है। आप खुद कामयाब लोगों से मिलें और पूछें कि आपकी ज़िंदगी कैसे बदली। उनकी ज़िंदगी के बदलने के पीछे एक ख़ास वाक़या, ख़ास दिन होगा जिसने उनकी ज़िंदगी की तकदीर और सिमत को बदल के रख दिया। आपकी ज़िंदगी में भी ये ख़ास दिन किसी भी वक्त आ सकता है। ये वो दिन होता है जिस दिन आप फैसला करते हैं, तहैया करते हैं कि आज से आपने ये माठी ज़िंदगी नहीं जीनी, यानी ये कमज़ोर ज़िंदगी भी कोई जीने वाली है, बल्कि एक मुख्तलिफ ज़िंदगी गुजारनी है। ये वो दिन है जब आप अपनी ज़िंदगी में भूले बिसरे ख्वाबों को वापस बुलाते हैं। यही वो वक्त है जब कोई ख्वाहिश, कोई तसव्वुर, कोई ख्वाब पा लेने की जस्तजू آپ کے دل کو چھو جائے اور آپ اپنے آپ سے کہیں کہ یہی سر اٹھا کر جینے کا وقت ہے. سر اٹھا کر جینے کی خواہش باہر دستک دیتی ہے. آپ خود سے سر اٹھا کے جینے کا پکا عہد کر لیتے ہیں. یہ اب آپ نے پھر اپنے اوپر سوچنا ہے کہ میرے اوپر کیا فٹ ہوتا ہے. اگر آپ نے فیصلہ کر لیا کچھ کرنے کا تو اللہ کرا لے گا, اور اگر آپ نے نہیں کیا کبھی بھی نہیں ہوگا. زندگی میں کبھی نہ کبھی تو فیصلے کرنے ہی پڑتے ہیں. ایک ہیومن ریسورسز کمپنی کے ڈائریکٹر نے جو بات کہی, انہوں نے کیا کہا ان کے بارے میں, ان کا کمنٹ ہے, اتنی کم عمری میں اتنی سینئر پوزیشن پر پہنچنا آسان نہیں. آپ نے یہ کیسے کر دکھایا, میں نے ان سے پوچھا. اس نے مجھے اپنی زندگی میں اس دستک والے دن کے بارے میں بتاتے ہوئے کہا, میں نے ایک دن اپنے شوہر سے کسی کام کے لیے 1,000 روپے مانگے. اس نے گھور کے حقارت سے مجھے دیکھا اور پوچھا, کس لیے؟ کس لیے کا سوال میرے حلق میں اٹک کے رہ گیا, اور میں نے اسی وقت فیصلہ کر لیا کہ آج کے بعد میں نے کبھی کسی سے پیسے نہیں مانگنے. وہ دن اور آج کا دن میں نے اپنے ساتھ کیے ہوئے اس وعدے کو نبھانے کے لیے محنت کی, جد و جہد کی, اپنی صلاحیت, شخصیت, تعلیم اور تربیت پر توجہ دی. یہ نوٹ کیجئے, کچھ کامیابیاں لینا کوئی جادو نہیں ہے, یہ کھل جا سم سم نہیں ہے. اس کے لیے نمبر ایک محنت, پھر جد و جہد, پھر اپنی صلاحیتوں کو, شخصیت کو بڑھانا اور تعلیم و تربیت پر توجہ دینی. ایک چیز بار ہی بار میرے ہی ساتھ کیوں ہو رہی ہے؟ یقیناً کوئی میرا ہی لوپ ہول ہے, اس کو چینج کر دے. اور آج میں اس مقام پر ہوں کہ مجھے نہ صرف کسی سے مانگنے کی ضرورت نہیں بلکہ میں بہت سے لوگوں کی مدد بھی کر سکتی ہوں. میرے شوہر کا وہ عجیب سا ہتک امیز انداز اور حقارت سے پوچھنا کس لیے میرے اندر ایک تڑپ پیدا کر گیا. میں نے خود سے تہیا کیا کہ میں نے دوبارہ کسی کو یہ کہنے کی اجازت نہیں دینی کہ کس لیے. اور یہ سچ ہے کہ آج میں نے معاشی خود مختاری حاصل کر لی ہے. آپ دیکھیے کہ مال کی بات ہوئی ہے نا یہاں پہ, تو زندگی میں بہت سارے ایسے لوگ ہوتے ہیں. میری ایک بہت ہی اچھی دوست تھی, ابھی بھی ہیں کہیں, اسٹوڈنٹ تھی, پھر دوستی ہوئی, تو ان کے والد کی ڈیتھ ہوئی تھی جب بچے بہت سارے چھوٹے تھے. تو ان کی ماں مجھے بڑی اچھی لگتی تھی, بڑی کرچیس عورت تھی, بریو عورت تھی. پھر گھر میں آنا جانا ہوا تھوڑا سا تو ان سے بات چیت ہوئی. پھر ان کے یہ بیٹی تھی, اس کو انہوں نے حافظہ بنایا, اور 2 بیٹے تھے شاید 3, وہ بھی بہت اچھے دین میں بھی اچھے, شاید وہ بھی حافظ تھے. پلس چھوٹی چھوٹی عمروں میں انہوں نے پڑھنے کے ساتھ ہی کام شروع کر دیا. پھر کراچی میں ایک جگہ ایک دکان لے کے وہاں نے چھوٹی سی ایک دکان کھولی, پھر اس میں برکت ہوئی. تو جب وہ آنٹی جی ہمارے پاس بیٹھتی تھی نا, تو ایک دن میں نے ان سے کہا کہ یہ سب کیسے ہوا, یہ آپ کے میاں کی ڈیتھ اور بہت لمبی بیماری میں ان کی ڈیتھ ہوئی تھی. کہتی یہ سب کچھ میری ایک نند کی وجہ سے ہوا ہے. تو میرے دل میں ان کے لیے بہت ایک نرم جگہ اور خوش آیا کہ سمجھ گئی کیسے ہی ہوتا ہے عموماً, کہ جب شوہر کا انتقال ہوا تو شوہر کی جو بہن ہے انہوں نے ظاہر ہے کہ بھائی کے بچوں کا ہاتھ تھاما ہوگا, یہی ہو سکتا ہے. اور ایسے ایسے بچے سامنے آ گئے. تو میں نے کہا کیسے, کیا کیا انہوں نے آپ کے لیے؟ تو کہنے لگیں کہ جب میرے شوہر بیمار تھے تو ہم نے ان سے کچھ قرض لیا ہوا تھا, بہن سے قرض لیا ہوا تھا بھائی کی بیماری پہ, پھر اسی بیماری میں بھائی کی ڈیتھ ہو گئی. کہتی جب تیسرا دن گزرا تو جانے لگیں یا جو بھی دن تھا, تو مجھے کہنے لگیں کہ بھابھی وہ جو پیسے دینے تھے تم نے میرے, وہ ابھی دیتی ہو یا بعد میں دو گی؟ کہتی یہ ہے وہ جملہ جس نے مجھے یہ حقیقت سمجھا دی کہ ان بچوں کو میں نے پالنا ہے. تم غیور بہت تھی وہ. کہتی میں نے اس کو کہا کہ ہاں میں تمہیں دوں گی. پھر کہتی ہے میں نے ہر کام کیا, میں نے کپڑے سیے, میں نے کھانے پکائے, بچپن سے بچوں کو اعلیٰ تربیت دی. بہت سافٹ اسپوکن, نائس, ہمبل لوگ ہیں وہ. یعنی ان کو دیکھے تو ان کے بچوں کو دیکھ کے فیل ہوتا ہے کہ بہت سویٹ بچے ہیں. ایک طرف بچوں کی تعلیم تربیت پہ نظر رکھی اور دوسری طرف ان کو کوئی کمپلیکس نہیں دیا, اور ساتھ ہی ساتھ مالی طور پہ اندر کھاتے کیا کر کے جوڑ توڑ کر کے ان کا اپنا گھر بھی تھا, کوئی اس کا ایک حصہ کرائے پہ دیا, کیا کچھ تھا. تو یاد رکھیے کہ بعض دفعہ کچھ لوگ ہمارے لیے بظاہر وہ کڑوے کریلے ہوتے ہیں لیکن کام وہ میٹھی چینی کا کر جاتے ہیں. مت ہر ڈانٹ کو برا کہا کریں، وہ آپ کے لیے خیر کی ہوتی ہے، وہ آپ کو آپ کے اندر کی انا اور آپ کی خودی کو زندہ کرنے کے لیے مددگار ہوتی ہے۔ لوگوں کی باتیں سن کے جیے تو کیا سوئے، اور آپ نے صرف کردہ اور نا کردہ گناہوں کی معافی مانگ کے جینا ہے تو اللہ سے کر لے۔ بندوں کے آگے آپ کیوں شرمسار ہوتے ہیں؟ آج ہمارے کلچر میں 80% عورتیں ایسی زندگی بسر کرتی ہیں جس کو آپ کہہ دیں کہ کردہ بھی اور نا کردہ گناہوں کی سزا بھگتنا، یہ کوئی اسلام نہیں ہے۔ ہم تو سوچتے ہیں ہمیں صبر مل رہا ہے، اجر ملے گا، مالا میں دے دے گا اللہ، کل تو جنت دے دے گا اللہ انشاءاللہ، لیکن آج آپ کو زندگی میں وہ نہیں ملے گا جو آپ نے لینا ہے۔ تو جئیں تو عزت سے جئیں، مریں تو عزت سے مریں، رہنا ہے تو عزت سے رہنا ہے، چھوڑنا ہے تو عزت سے چھوڑنا ہے۔ ہم جوتوں میں رہ کر جیتے ہیں اور چھوڑتے ہیں تو پھر اگلے کی خوب اچھالتے ہیں۔ تو زندگی میں اپنے آپ کو ضائع نہ کریں، کسی کے ایک نیگیٹو جملے کی سزا خود کو یہ نہ دیں کہ سارا دن جلتے کڑتے بستر پہ سر باندھ کے لیٹ جائیں۔ بات کر لیں، دل کھول لیں، پوچھ لیں، لیکن اپنے آپ کو کسی کا غلام نہ بنائیں۔ تو انشاءاللہ آپ دیکھیں گے کہ آپ کی پرسنالٹی خود بخود اٹھے گی، اور اپنے آپ کو بھی دیکھیں کہ میری کیا زیادتی ہے، میں کیا غلط کرتی ہوں، اور اتنا سخت دوسروں کا محاسبہ وہی کر سکتا ہے جو پہلے اپنے محاسبے کر چکا ہو۔ اگر آپ خود اپنے آپ سے نہیں بات کر سکتے تو دوسرے سے تو آپ کبھی بھی نہیں کر سکتے۔ اور ادھر تو ہم مالی بات کر رہے ہیں نا، آپ سوچیے کہ ایک عورت اپنے شوہر سے پیسے مانگتی ہے اور شوہر پیسے نہیں دیتا یا غصہ کرتا ہے، تو اس کے اندر یہ شوق پیدا ہو جاتا ہے کہ اس نے جاب کرنی ہے اور مال کمانا ہے، تو مال سے تو بہت بڑی نیکیاں ہوتی ہیں۔ آخرت میں اپنے نام اعمال کو بھاری کرنا کوئی چھوٹی بات ہے؟ جس دن آپ کو یہ جرت مل گئی نا کہ جو میں نے دیکھا ہے وہ صحیح دیکھا ہے، جو میں نے راستہ چوز کیا ٹھیک ہے، پھر ساری دنیا آپ کو پیچھے کرنا چاہے گی، آپ نہیں ہو سکتے۔ یہ اسی وقت تک ایک بھیڑ چال ڈھیلم ٹھکا لگا ہوا ہے جب تک آپ کے اپنے قدم نہیں جمتے۔ دعا کیجئے کہ اللہ تعالیٰ ہمیں اپنی سچائی کا یقین عطا فرمائے۔ اب یہ تبدیلی آتی کب ہے؟ جب اس دستک پہ دروازہ کھولیں گے۔ دستکیں تو سنیں، دروازہ نہ کھولیں تو کامیاب نہیں ہوں گے۔ سچ پوچھیں تو تبدیلی کا دن دراصل ایک نئے فیصلے کا دن ہے۔ یہ نیا فیصلہ کہ آپ ایک نئی راہ پر چلنے کے لیے تیار ہیں۔ یہ دن بظاہر عام دنوں جیسا ہی ایک دن ہوگا، لیکن اس دن آپ وہ نہیں رہیں گے جیسے آپ ہر روز دکھتے ہیں۔ یہ وہ دن ہے جب آپ سمجھ جاتے ہیں کہ گھسی پٹی زندگی سے رشتہ توڑنے کا وقت آ گیا، جب آپ اپنے وقت کی اہمیت کو سمجھ لیتے ہیں اور ہر لمحہ اپنی زندگی سنوارنے میں وقف کر دیتے ہیں۔ سیلف گرومنگ اس لیے اہم ہے کہ اس کے ساتھ بندہ آخرت کے ساتھ ساتھ دنیا کی بھی کامیابیاں لے لیتا ہے۔ 2 سال پہلے ایک آئل کمپنی کی سینئر مینجمنٹ کے لیے ٹریننگ کے دوران ایک صاحب نے اپنی زندگی میں تبدیلی کی دستک والے دن کی طرف اشارہ کرتے ہوئے اپنی کہانی کچھ اس طرح سنائی۔ اب یہ اس کی کہانی ہے۔ کہتے ہیں کہ میرا آفس 5ویں فلور پر ہے۔ ایک دن لفٹ خراب تھی اور مجھے سیڑھیوں سے چڑھ کر جانا پڑا۔ میں بمشکل 40 سیڑھیاں چڑھا ہوں گا کہ میری بس ہو گئی، سانس بھول گئی اور سر جیسے چکرانے سا لگا۔ صرف 32 سال کی عمر میں یہ حالت، یعنی 32 ایئرس کی حالت میں یہ حال ہے کہ میں 5ویں فلور پہ نہیں پہنچ رہا۔ میں نے خود کو ملامت کرتے ہوئے کہا، مجھ سے میری یہ حالت دیکھی نہ گئی۔ زندگی کے دروازے پر نئے دن کی دستک کو میں نے پہچانا اور جلنے کڑنے کی بجائے تبدیلی کو خوش آمدید کہا۔ میں نے طے کیا کہ آج کے بعد کبھی میری سانس نہیں پھولے گی۔ میں نے کتابیں پڑھیں، معلومات اکٹھی کیں، کھانے پینے کی عادات سے لے کر ورزش کے متعلق اپنے پرانے خیالات تک میں نے ہر چیز کو بدل ڈالا۔ میں نے ثابت قدمی دکھائی، لگن، ہمت اور عزم سے کوشش جاری رکھی۔ بالآخر معجزہ ہو کے ہی رہا اور میں اپنے وزن اور فٹنس کو اس لیول پر لے آنے میں کامیاب ہو گیا کہ باقی لوگ مجھے دیکھ کر رش کرتے ہیں۔ آج میں ایک صحت مند، خوشحال اور زبردست زندگی گزار رہا ہوں۔ چند سیڑھیاں چڑھنے کے بعد سانس پھول جانے کا واقعہ ہر روز لاکھوں لوگوں کے ساتھ پیش آتا ہوگا، لیکن کتنے لوگ اسے ایک زندگی افروز، یعنی زندگی دینے والی دستک کا نام دیتے ہوں گے؟ کتنے لوگ اپنے ہانپنے کو تبدیلی کا سندیسہ سمجھتے ہوں گے، پیغام؟ कितने लोग 40वीं सीढ़ी पे अपने बेबस हो जाने को एक वेकअप कॉल समझते होंगे? बहुत ही कम, आप पूरे यकीन से बोले होंगे। सच है कि नहीं? कितनी डाइटिंग्स शुरू करते हैं, कितने मुजाहदे करते हैं, फिर छोड़ते क्यों हैं कि दोस्तों ने छोड़ दिया तो मैंने भी छोड़ देना, हो ही कुछ नहीं रहा, फ़ायदा ही कुछ नहीं, फिर वो कसर भी पूरी हो जाती है कुछ दिन के अंदर। मैं आपको किसी की बात नाम नहीं लेती, सभी के दांत होते हैं जैसे भी होते हैं, अच्छे से ही दांत। एक दफ़ा उन्होंने जब क्लीनिंग करवाई, उस दिन उन्होंने एक अहद किया था खुद से कि आज के बाद मैंने चॉकलेट या मीठा नहीं खाना, क्योंकि अब हमारी उम्र जो है ये समझ ले कि चॉकलेटें और मीठे खाने लेने, क्योंकि इससे दांत ख़राब होते हैं। और मैं उनको जितना भी जानती हूँ कि फिर मैंने उनको अपनी उस बात पर पक्का पाया, कह दिए तो कह दिए, इन्नल्लज़ीना क़ालू रब्बुनल्लाहु सुम्मा इस्तक़ामू। मैं सोचती हूँ कि हम लोग दूसरों के लिए जीते हैं, खा लो उसकी खुशी, पहन लो उसकी खुशी, चले जाओ उसको खुशी, और कब्र में सब लोग हमें दफना के आ जाएंगे। ये जिस दिन से ये रिसेंटली हमारी या वो एक आंटी जी की डेथ हुई है ना, आप लोग रोज़ ही किसी न किसी तरह मेरे मुँह से सुनते हैं, तो मैंने उनकी बेटी से पूछा बाद में, मैंने कहा उनको कोई तकलीफ़ थी? मैं तो अपना अंदाज़ा लगाती हूँ ना, हर एक जो हम जीते सेहतमंद सब दिखते हैं ना। मैंने कहा उनको कभी पहले हार्ट की तकलीफ़ हुई? कहती नहीं, ना शुगर, ना ब्लड प्रेशर, ना हार्ट की तकलीफ़, कुछ तकलीफ़ नहीं थी उनको। मैंने कहा कि अच्छा, वो आप कह रही थी कि मैं तो उनके आने की इधर तैयारियां कर रही थी और मैं अपार्टमेंट देखने गई कि वो ऊपर सीढ़ियों पे नहीं चढ़ेंगी तो नीचे हैं, तो वो क्या बात थी? तो कहने लगी कि अभी मैं अभी अनमेरिड ही थी, तो उस वक्त शायद कहीं गए शादी में या क्या हुआ, तो उनका किसी तरह से पाँव मुड़ा था, तो उसके बाद से ना तो उनको वो घुटने में उठते बैठते तकलीफ़ होती थी। ये कोई आज से 8-10 साल पुरानी बात होगी, लेकिन दैट्स इट ओनली। और उसमें यह था कि ज़्यादा सीढ़ियाँ चढ़ना उतरना उनको मुश्किल लगता था, लेकिन सारे घर का काम करती दौड़ती फिरती थी। मैंने कहा उनको कोई तकलीफ़ नहीं थी? कहती कोई तकलीफ़ नहीं थी, कभी शक भी नहीं पड़ा कि इनके दिल को कुछ नहीं। एकदम उनका दिल बंद हो के डॉक्टर्स ने क्यों कह दिया कि सारे वॉल्व बंद है? तो मेरे अंदर पता नहीं क्या, मैं ये सोच रही थी कि लोग कहते हैं ना हमें तो जी शुगर है, हम कहते शुक्र है हमें नहीं, वो कहते हैं हमें ब्लड प्रेशर, आप कहते हैं हमें नहीं। तो भाई मौत ने ना शुगर देखी, ना ब्लड प्रेशर देखी, ना उन्होंने कुछ और देखा, उन्होंने क्या देखा? मौत ने आपका वक्त पूरा होता देखा। तो उसके बाद से मुझे ऐसे वो कहते हैं ना कि एक और भी बेयकीनी हो गई है कि कोई बीमार होना भी शर्त नहीं है, और जिस दिल की वजह से बीमारी शुरू हुई वो दिल तो ठीक था, एंड पे वो तो बिल्कुल काम कर रहा था, लेकिन वो दिल इधर गया तो दूसरी तरफ चला गया। तो याद रखिए कि मुझे आप में से किसी को नहीं पता कि हमारे पास कितना वक्त है, कुछ करके दुनिया से जाएं, कुछ वक्त ऐसा लगा जाएं अपने लिए कि जो बाद में आपको फ़ायदा दे। अब बहुत सारे लोग क्यों नहीं इन दस्तकों पे लब्बैक कह पाते, वजह क्या है कि लोगों को यकीन नहीं होता। यही वजह है कि ज़िंदगी की तब्दीली का जायका भी बहुत ही कम लोग चखते हैं, अक्सरियत इसी तरह हांफती कांपती रह जाती है। ज़्यादा से ज़्यादा वो अपने दफ्तर की इंतज़ामिया को कोसते रह जाएंगे कि ये 5वें फ्लोर पे दफ्तर बनाने की क्या तुक थी, हाँ 4थे से ऊपर भी कोई होता तो हम ऊपर भी ले लेते। परसों लिफ्ट ख़राब थी ना, एक दिन थोड़ी देर रात को ख़राब हुई थी, शायद ठीक कर रहे थे, तो ऊपर से नीचे जाना तो आसान ही लगता है, हमेशा ही मज़ा आता है। जब नीचे से सुबह उठ के ऊपर आना पड़ा तो सोचा कि ये लिफ्ट को ख़राब आज ही होना था, लेकिन आप देखिए कि हम क्या कहते हैं, क्या ये नूरुल कुरान वालों की मुश्किल, 4थे फ्लोर पर ले लिए, ये भी इनका एक बहुत बड़ा ऐप है, इस वजह इनके पास ना जाना, 4था फ्लोर है। ज़्यादा से ज़्यादा हम दूसरों को बुरा कहते हैं, किसी के निशाने पे लिफ्ट, किसी पे लिफ्ट का ऑपरेटर, कोई लिफ्ट के साइज़, कोई लिफ्ट की चाल, कोई लिफ्ट की गुंजाइश, या कोई लिफ्ट की साख्त को कोसेगा कि ये इतनी बड़ी क्यों है, ये इतनी छोटी क्यों है, ये तेज़ क्यों चलती है या आहिस्ता क्यों चलती है। कुछ वापडा पे गुस्सा निकालेंगे, कुछ हुकूमत मुआशरे महंगाई या मईशत पे बरस कर खामोश हो जाएंगे। सोचों के इस हंगामे में शायद ही किसी का ध्यान इस दस्तक की तरफ जाए जो एक सेहतमंद चाको चौबंद स्मार्ट और पुरकशिश ज़िंदगी की याद दहानी करवा रही है, जो बता रही है कि तब्दीली का वक्त आन पहुंचा है। देखिए हमारे देसी कल्चर में कितने लोग हैं जो शुगर के पेशेंट हैं लेकिन पूरी मिठाई की डली खा के सोते हैं, वो कहते हैं इंसुलिन लगा लेंगे। वो हमारे एक अजीज़ हैं तो वो कहते हैं शुगर है तो कोई उनको कहता है ना कि ये मिठाई ना खाएं मीठी है, कहते हैं नहीं ये चीनी पक गई हुई है, पकी चीनी कुछ नहीं कहती। अच्छा अब वो जब गर्मियों में आम खाएं तो लोग उनको कहें कि आप आम खा रहे हैं, वो कहते हैं ये नेचुरल शुगर है, इससे कुछ नहीं होता, शुगर खा लेनी, लाओ जी लाओ आज ज़रा एक गोली ज़्यादा खा लेंगे, आज इंसुलिन ज़्यादा लगा लेंगे। आप सोचें ना कि हर दिन हम अपने आप को रिलैक्स से रिलैक्स करते हैं, लेकिन जिन लोगों को यकीन होता है इस बात का कि हमने दवाई नहीं खानी, वो फिर अपनी फूड से कंट्रोल करते हैं। तो ये जो आपके अंदर की फर्मनेस होती है ना, जम जाए, गलत भी कह दिए ना, अब उसको निभाएं। जब आप इस दर्जे पे पहुंच जाएंगे ना, अल्लाह ताला खुद ब खुद आपके लिए रास्ते बना देगा। दस्तक को पहचानने में नाकामी लोगों की अक्सरियत को नाखुशगवार जिंदगी का मोहताज बना देती है। हमारी जिंदगी के बहानों, वजाहतों और शिकायतों के शोर में ये कुछ करते हैं ना, या बहाने या वजाहतें क्लैरिफिकेशन ही देते रहते हैं, और शिकायतों के शोर में दस्तक की आवाज़ गुम होके रह जाती है। दस्तक जिंदगी के आफाकी असूलों की नुमाइंदा है, यानी ये कायनात का एक अलाम है। दस्तक के पीछे कुदरत का कौन सा असूल है, और वो क्या है कि तब्दीली आपकी जिंदगी के दरवाजे पर बार बार दस्तक देती रहेगी। इस वक्त तक जब तक आप दरवाज़ा नहीं खोलेंगे तो क्या पता चल रहा है, खुद को तब्दील करो, खुद को तब्दील करो, अपनी सोच बदलो, अपनी आदतें बदलो, हैबिट्स बदलो, अपने आप को चेंज करो। और एक ही सबक बार बार दस्तक की सूरत में आपकी ज़िंदगी की तरफ भेजा जाता रहेगा जब तक आप इस सबक को अच्छी तरह याद नहीं कर लेते। क्या पता चला, जब तक हम खुद को बदलेंगे नहीं ना, ऐसी दस्तकें आती ही रहेंगी। नौकरी के लिए इंटरव्यू में नाकामी हो या किसी बंधन को निभाने में नाकामी, ज़िंदगी की हर नाकामी दरअसल एक दस्तक है जो पैगाम लेके आती है तब्दीली का, आपको बताती है कि आप ज़िंदगी के इस शोबे में तरक्की नहीं कर रहे। यानी हर मौके पे हमें ये एहसास दिलाया जाता है कि आप चेंज हो सकते हैं लेकिन आप हो नहीं रहे, सीख नहीं रहे, जौहर के पानी की तरह एक ही लेवल पर ठहर गए हैं, गलना सड़ना शुरू कर देते हैं, है ना। आप सोचिए, हमने कई दफ़ा नियतें की, अब बस इस कोर्स को आसन दर्जे पे करूँगी, अब मेरी कोई छुट्टी नहीं होगी, और साथ ही कोई दावत आ गई, और साथ ही मौसम बदला, हवा चली, बीमारी आ गई। उस वक्त अगर आप वो थ्रेश होल्ड से निकल जाते हैं ना, अगर आप उस वक्त निकल जाते हैं, अगली दफ़ा वो प्रॉब्लम नहीं आएगी। ये आजमाया जाता है। मैं इसको कैसे समझती हूँ, जैसे आप देखिए पहले दौर में जब लोग घरों में मासियाँ रखते थे ना, नई नई लड़कियाँ घरों में आती थी, तो फिर कहते थे ज़रा चेक कर लें कि ये ईमानदार हैं कि नहीं। कभी 10 का नोट डालना, देखा कि वो नोट नहीं उठा रही, अगले दिन 20 का डाला, नहीं उठाया, तीसरे दिन उठाया, अब क्या हुआ, आप समझ जाते हैं कि ये ठीक है, ये नहीं चुराएगी, इसने 10 भी नहीं उठाया और इसने 100 का भी नहीं उठाया, आपका दिल जम जाता है। अब होगा क्या कि उसने आपका एतमाद ले लिया। जब आप किसी को आजमाएं, पहले दिन 10 डाला उसने उठा लिया, एक तरीका क्या कि आप पकड़ें उसको, कान से निकाल दें, बाहर चलो भाग जाओ, और बाहर जाके वो सच्ची बन जाए कि नहीं मैंने तो इनको पकड़ा देना था, मैंने तो ये किया था वो किया था। और जो अक्लमंद होगा ना, वो क्या कहेगा, 10 ही ले गई ना, खैर है चुप, अगले दिन उसको 20 का फेंक के देख लें। जब तीसरे चौथे दिन वो 50 और 100 का नोट उठाएगी ना, फिर पकड़ेंगे, फिर आप कहते हैं जी आज का 100 दो, कल के 50 और पिछले 20 और 10 भी दो, और पुलिस को बुलाएंगे कि इसको ले जाओ, ये चोर है, इसको मैं अपने घर नहीं रखती। आप आजमाते हैं ना, जब कोई काम आप दीन का करते हैं ना, आप भी तो एक जॉब ही करते हैं ना, अल्लाह से कमिटमेंट करते हैं, अल्लाह भी आपको आजमाता है। जूं ही उस आजमाइश के नोट को पकड़ लिया, अल्लाह और मोहलत डालता है, थोड़ा सा आगे ले जाता है, थोड़ा सा और, 2 4 6 बार अल्लाह आजमा के कान से पकड़ के मैं बार फेंकता है, और कैसे फेंकता है एहसास भी नहीं होता फिर। लेकिन अगर आपने अपना एतमाद शुरू में अल्लाह के आगे बहाल करवा दिया, तो फिर अल्लाह मुश्किलें नहीं डालता। कभी भी कोई कोर्स नया शुरू हो, कोई प्रोजेक्ट नया हो, बहुत ख़तरा होता है। जिस दिन बुनियादें डलती हैं ना घरों की, उस दिन ज़रा देखा करें मालिकों को भी और जो काम कर रहे होते हैं उनको। उनको पता है अगर बुनियाद में नक्स रह गया तो ये खोदने के लिए तो पूरा घर गिराना पड़ेगा, इधर पानी चला गया तो ये होगा, इधर सीम चली गई तो ये होगा, इधर सेंक चली गई तो सारा घर बर्बाद हो जाएगा। आप अगर अपने इस दीन के कामों में अल्लाह को एक दफ़ा दिखा दें ठुक के, दिन ब दिन आसानियाँ होंगी, दिन ब दिन आसानियाँ होंगी। और मत सोचिए कि मुश्किल तकलीफ़ों की सूरत में आती है या अल्लाह की पकड़ सिर्फ आजमाइशों की सूरत में आती है, नहीं, तरगीबात भी होती हैं, रग़बत भी होती है। यानी एक कैसा वक्त आ गया था, वो टोटका बन जाता है ना, अल्लाह का शुक्र है अल्लाह ने दिल खोले हुए कुरान सुन्नत पे, कि एक ऐसा वक्त आ गया था कि जो हमारे स्कूल में काम पे आता था, यहाँ की बात नहीं है किसी और मुल्क की, जिस काम के लिए वो पहले से परेशान है ना, वो विद इन 2-3 महीनों के वो काम हो गया। शादी नहीं हो रही थी लड़कियों की तो रिश्ता आ गया, रिश्ता हो गया। ऐसी भी सिस्टर्स आईं कि जो शादी के कई कई साल तक बंधी हुई थी, बच्चा नहीं था, और जूं ही उन्होंने वहाँ कमिटमेंट की प्रेगनेंसी हो गई। तो मुझे खौफ ये हो गया कि कहीं लोग ये टोटका ही ना बना ले। और जब वो नेमत मिलती है ना तो सबसे बड़ी आजमाइश। बास चीज़ें हमें मिलती नहीं, अल्लाह के रास्तों में चलने के ही नाम में है, और हम उसी को आजमाइश बना लेते हैं अपने ईमान की। तो ये वक्त एक दफ़ा दिखाने के होते हैं। वॉमिट करते हुए आ जाओ, क्या फ़र्क पड़ेगा, सबको पता है, फिर क्या होता है। लिहाफ लेके आ जाओ, कमर में दर्द है पिलो लेकर आ जाओ, अल्लाह को दिखा दो, बस आप आके देखेंगे इधर आके होगा कुछ भी नहीं। एक दफ़ा अपने बिस्तर को छोड़ना पड़ता है सुबह उठ के, उसके बाद रास्ते आसान हो जाते हैं। और अगर नहीं छोड़ते तो ये दस्तकें आती रहेंगी ज़िंदगी में, और आप बार बार नो नो कहते ही जाएंगे, और फिर जब आपका नसीब होगा जितना आपको उतना मिल जाएगा और ख़त्म। क्या चीज़ें इंसान की दस्तक की रेंज से निकल जाती हैं, यानी मिलती है दस्तक लेकिन हम उसकी कदर नहीं करते। मसलन कौन सी दस्तकें आती हैं ज़िंदगी में? नंबर एक, नौकरी का छूट जाना, बिजनेस का डाउन हो जाना। अब ये एक तकलीफ़ का मामला आ गया ना कि आपकी ज़िंदगी में अब चेंज आने लगा। जब कोई नया काम आए ना आपकी ज़िंदगी में, एक्स्ट्रा केयरफुल होते हैं, जैसे जैसे आप लेन चेंज करते हैं, राउंड अबाउट पे घूमते हैं, ज़रा सी गलती आपको मंजिल से दूर करेगी। इसी तरह किसी अहम कस्टमर का बिजनेस जारी रखने से माजरत कर लेना। अब ये तो पैसों की बातें हैं ना, कुछ रिश्तों की बातें होती हैं। एक ये इंसान की दस्तक होती है कि किसी का दोस्त नाराज़ हो गया, बीवी का ये कहना मुझे तुमसे पहली सी मोहब्बत नहीं रही, काम में दिल ना लगना, आपके बच्चे का फेल हो जाना, आपका सर चकरा के अचानक गिर जाना, गाड़ी का सरेआम सड़क में बंद हो जाना, सबके सामने आपका गुस्से से फट पड़ना। ये भी एक बहुत बड़ा हमारे लिए मसला होता है, हम गुस्से में फट पड़ते हैं। फिर इसी तरह अचानक आंसू निकल आना, दबाव में जहन का मऊफ हो जाना, सब कुछ सही होते हुए अचानक उलट जाना। लोग कहते हैं सब ठीक चल रहा होता है, एकदम बात बिगड़ती है, कोई कहेगा जादू किया हुआ, किसी ने बांधा हुआ, किसी ने बंदिश की हुई है, हालांकि वो बंदिश बंदिश कुछ नहीं होती। डील का हाथ से निकल जाना, सब झाग की तरह बैठ जाते हैं लोग जब डील हाथ से जाती है। कोई बात नहीं, उससे बड़ी डील आपके सामने मौजूद है, आप हाथ उठाइए, सर उठाइए, आपको बहुत कुछ मिल जाएगा। किसी का आपके सलाम का जवाब ना देना, वक्त पड़ने पे किसी का आपके काम ना आना, और बैंक में आपके चेक का बाउंस हो जाना। यहाँ तो चेक होते कोई नहीं, इसलिए इसकी फिक्र ना करें। अब इन सारी मिसालों में अगर हम देखें तो दस्तक कभी आपकी मौशी ज़िंदगी के दरवाज़े पे आन खड़ी होती है, कभी जिस्मानी दरवाज़े पर। ज़िंदगी का समाजी, मुआशी, रूहानी, जिस्मानी और ख़ानदानी, ज़ाती, जिस जिस पहलू पर आप तवज्जो नहीं देंगे आपको चौंकाती ही रहेंगी। ज़िंदगी के बेहंगम शोर में दस्तक को सुनी अनसुनी कर देने वाले ठहरे पानी की मानिंद बेमानी ज़िंदगी बसर करते हैं। दोबारा बोलती हूँ ये जुमला, शायद आप नोट कर सकें। ज़िंदगी के बेहंगम शोर में दस्तक को सुनी अनसुनी कर देने वाले ठहरे पानी की मानित बेमानी ज़िंदगी गुजारते जाते हैं, निचले दर्जे की मफलूकुल हाल यानी ख़राब हाल ज़िंदगी, बेबसी की मुंह बोलती तस्वीर। खिसी पिटी ज़िंदगी गुजारने वालों के लिए दस्तक एक शानदार तोहफा है, दस्तक एक खुशखबरी है। लेकिन क्या आज तक किसी ने नौकरी ना मिलने, शादी नाकाम हो जाने, सोची बॉस के डांटने, बीवी के रूठने, दुआ के कबूल ना होने, बना बनाया खेल बिगड़ जाने, शर्त हार जाने, बेटे के सिगरेट पीने, किसी बीमारी की तशखीस होने को दस्तक समझा है? कुदरत बाज़ औक़ात खुशखबरियों और खुशियों के ज़रिए भी आपको तब्दीली की दस्तक सुनाती है। मसलन बच्चे की पैदाइश, अचानक नौकरी मिल जाना, दुआ कबूल हो जाना, किसी दोस्त की तरफ से गैर मुतवक्के मदद मिल जाना, रुके काम मुकम्मल हो जाना या बिगड़ी बात का संवर जाना। हमारी ज़िंदगी में इस तरह से होता है ना, कई दफ़ा अनयूजुअल चीज़ें सामने आती हैं, जो सोचा भी नहीं होता वो हो जाता है, जो सोच रहे होते हैं वो कोई नहीं होता, किया हुआ काम बना हुआ काम बिगड़ जाता है, बिगड़ा हुआ बन जाता है। वाकई आपके लिए खुशगवार हो या ना खुशगवार, दोनों सूरतों में दस्तक की तरफ ध्यान नहीं जाता। वाकई खुशगवार होगा तो हम मौज मेले में दस्तक को नज़रअंदाज कर देंगे, और नाखुशगवार होगा तो शिकायत और नाशुक्री के झगड़े में दस्तक की आवाज़ दब जाएगी। सच है ना, यानी कभी खुशियों में मस्त होकर उन मौक़ों को ज़ाया कर देते हैं और कभी शिकवों शिकायतों नाशुक्रियों में ख़त्म कर देते हैं मौक़ों को। ज़िंदगी के जिस जिस पहलू को आप नज़रअंदाज करेंगे, वहाँ दस्तक आपको जगाने की कोशिश करती रहेगी। जब आप दरवाज़ा खोल के दस्तक के पैगाम को खुश दिली से कबूल कर लेंगे, दस्तक दोबारा सुनाई नहीं देगी। तो क्या आप ज़िंदगी की दस्तक को खुश आमदेद कहने के लिए तैयार हैं? ये अब आप ख़ुद जवाब दीजिए।